घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईंले स्वागत छ। सहकर्मी चुनामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं।
निर्मला पन्तका हत्या र पक्राउ गर्नमा नेपालको
जंगल मासेर राजधानी बनाउँदा भविष्यमा प्राकृतिक विपत्ति निम्ति नै खतरा रहेको विज्ञको भनाई।
चाडपर्वलाई लक्षित गर्दै प्रदेश सातका 12 स्थानमा नागरिक सहायता कक्ष स्थापना।
कैलालीमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णय बारे छानबिन गर्न सांसदहरूको माग।
तोके भन्दा बढी भाडा लिए सवारी साधनको नम्बर सहित जानकारी गराउन विभागको आग्रह।
र 19 वर्ष मुनिको एसिया कपमा लगातार दोस्रो हार बेहोरेको नेपाल समूह चरणबाटै बाहिरियो।
खुशीको खबर
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर, सियुजी सेवाका विशेषताहरू।
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने।
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध।
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने।
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने।
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तका हत्यारा पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेपी संघद्वारा आज कञ्चनपुरका शैक्षिक संस्था बन्द गराइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 2 उल्टाखामकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर नेपाल विद्यार्थी संघ पुनः आन्दोलित भएको हो। हत्याकाण्डदेखि नै विभिन्न चरणमा आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य एवं जिल्ला संयोजक गणेश भट्टले सरकारले वास्तविक हत्यारा लुकाउन खोजेकाले नेपाल विद्यार्थी संघ पुनः आन्दोलित भएको बताउनुभयो। उहाँका अनुसार आइतबार साँझ महेन्द्रनगरमा राखे जुलुस निकालिएको थियो भने आज शैक्षिक हड़ताल गरिएको छ। नेपाल विद्यार्थी संघको शैक्षिक हड़तालका कारण कञ्चनपुरका सामुदायिक विद्यालय तथा निजी विद्यालय बन्द भएका थिए। बिहानैदेखि विद्यालय बन्द भएपछि कञ्चनपुरका विद्यार्थीहरू प्रभावित भएका छन्। नेपाल विद्यार्थी संघ विद्यार्थी नेता किशोर प्रसाद जोशीले शैक्षिक हड़ताल सफल पार्नका लागि सुदूरपश्चिम विश्वविद्यालयदेखि विद्यार्थीले जुलुस निकाल्दै प्रदर्शन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले दोषीलाई सार्वजनिक नगरेका कारण सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शनका साथै विरोध गरेको जानकारी दिनुभयो। बन्दका कारण कञ्चनपुरका 261 सामुदायिक विद्यालयमा पठन पाठन अवरूद्ध भएको जनाइएको छ। कञ्चनपुरका विद्यालय निरीक्षक रूपराम तिरुवाले सामुदायिक विद्यालयमा अध्ययनरत 70,000 विद्यार्थीको पढ़ाई प्रभावित भएको बताउनुभयो। नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य एवं जिल्ला संयोजक गणेश भट्टले मंगलबार कञ्चनपुर बन्दको आह्वान समेत गरिएको जानकारी दिनुभयो। हत्याकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरीलाई समेत नेपाल विद्यार्थी संघले कार्यवाहीको माग गरेको छ। यसैबीच निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग अघि सार्दै दबावमूलक संघर्ष समितिले प्रशासन कार्यालयमा धरनाका साथै ज्ञापन पत्र पनि बुझाएको छ। दबावमूलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले राष्ट्रिय झण्डाका साथ प्रशासनमा ज्ञापन पत्र बुझाउनुका साथै धरना समेत दिएको जानकारी दिनुभयो।
चोरेफेदको भावर क्षेत्रमा पर्ने कैलालीको गोदावरीको जंगल मासेर राजधानी बनाउँदा भविष्यमा प्राकृतिक विपत्ति निम्ति नै खतरा रहेको विज्ञहरूले औल्याएका छन्। प्रदेश नम्बर 7 को थाई राजधानी कैलालीको गोदावरी स्थित वन क्षेत्रमा राख्ने निर्णय भएसँगै विज्ञहरूले कालान्तरमा प्राकृतिक विपत्ति निम्ति नै खतरा रहेको धारणा व्यक्त गरेका हुन्। चुरेको फेदमा रहेको भावर क्षेत्रको जंगल फडानीले तल्लो तटीय क्षेत्रमा बाढ़ी नियन्त्रण गर्न नसकिने भएकाले बेलैमा सतर्क हुन आग्रह गरेका छन्। वन विज्ञ रमेश चन्दले वर्षौंदेखि प्राकृतिक सन्तुलन कायम गर्न भूमिका खेलेको चुरेको फेदको भावर क्षेत्रका हरिया रूख मासेर राजधानीको कल्पना गर्दा भविष्यमा ठूलो संकट निम्तने जनाउनुभयो। गोदावरी भावर भएकाले भावरमा पानी नहुने र पानी रिचार्ज गर्ने काम पनि भावरले नै गरेको हुन्छ। वन विज्ञ चन्दका अनुसार भावरमा पानी रिचार्ज भएकै कारण तल्लो तटीय क्षेत्रमा पानीको उपलब्धता हुन्छ। भावर क्षेत्रमै राजधानी बसाएर जंगल फडानी गर्ने हो भने तल्लो तटीय क्षेत्र सुक्खा हुने उहाँको भनाइ छ। गोदावरी नगरपालिका वडा नम्बर 2 र 4 चुरे पहाड शुरू हुने भएकाले चुरेको फेदमै राजधानी बसाउँदा भविष्यमा चुरे विनाशको सम्भावना पनि बढ्दै जाने सम्भावना रहन्छ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम सञ्चालन गरेको सुनौलो नेपालकी संयोजक क्षितिज विष्टले चुरे संरक्षणका लागि त्यसको फेदमा रहेको भावर क्षेत्रको पनि संरक्षण अति आवश्यक रहेको बताउनुभयो। राजधानी भएपछि सो क्षेत्रमा चहल पहल बढ्ने, सड़क लगायतका अन्य भौतिक संरचना पनि निर्माण हुने र त्यस्तो बेला वन अतिक्रमण बढ़ने आशंका गरिएको छ। जिल्ला वन डिभिजन कार्यालयका प्रमुख अमर बुलनले राजधानी बनाउने क्षेत्र पूर्ण रूपमा वनमा रहेकाले सो क्षेत्रको जंगल फडानी गर्दा वृक्षारोपणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।
दशैं तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्रदेश 7 का 12 स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा शुरू गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले कैलालीको अन्तरिया बस पार्क, धनगढ़ी बस पार्क, लम्कीचुवा बस पार्क, कञ्चनपुरको महेन्द्रनगर बस पार्क, डणेलधुराको बागबजार बस पार्क र स्यावलीमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ। त्यसै डोटीको पिपल्ला, बोइतडेको गोठला पानी, अछामको मंगलसेन, बजाङको सिमखेत, दार्चुलाको खलंगा र बाजुराको मार्तडी बस पार्कमा सहायता कक्ष स्थापना गरी सेवा शुरू गरिएको हो। सहायता कक्षले दुर्घटना समेत न्यूनीकरणमा सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
28 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज कैलालीको धनगढ़ी उपमहानगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। 70 देखि 100 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोसल्ला उडाएर सम्मान गरिएको हो। उपमहानगरपालिकाका 19 वडाबाट सबैभन्दा ज्येष्ठ व्यक्तिलाई छनौट गरेर सम्मान गरिएको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक विष्टले बताउनुभयो। धनगढ़ी उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हिरा सिंह पातलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा आफूलाई खुशी महसुस भएको ज्येष्ठ नागरिक ज्ञानको खानी भएको बताउँदै कार्यवाहक नगर प्रमुख पातलीले ज्येष्ठ नागरिकको मृत्युसँगै पुरानो संस्कार, संस्कृति र इतिहास हराउन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो। ज्येष्ठ नागरिक निरञ्जन रिमालले छोराछोरीलाई असल संस्कार दिन नसक्दा ज्येष्ठ नागरिकले बुढेसकालमा दुःख पाउनु परेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी धनगढ़ी उपमहानगरपालिका 4 का वडाध्यक्ष दीपक थापाले व्यक्तिगत खर्चमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नु भएको छ। उहाँले वडा नम्बर 4 रहेका 8 ज्येष्ठ नागरिकहरूलाई दोसल्ला, टोपी, लौरो दिएर सम्मान गर्नु भएको हो। स्थानीयमा आमा बुबा गुमाएका कारण अभिभावक नपाउनुको पीड़ा आफूसँग रहेको वडाध्यक्ष थापाले बताउनुभयो। यसैबीच कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 3 भाषी निवासी विनोद राईले आज ज्येष्ठ नागरिक दिवस तथा पितृ श्राद्धको अवसरमा ज्येष्ठ नागरिक सेवा केन्द्रका नागरिकहरूलाई खाना वितरण गर्नु भएको छ। उहाँले कञ्चनपुरकै बेतकोट नगरपालिका वडा नम्बर 8 रौटेलामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका लगभग 22 ज्येष्ठ नागरिकहरूलाई खाना वितरण गर्नु भएको हो। आमा बुबाको मृत्यु भइसकेपछि श्राद्धको नाममा अनावश्यक रूपमा फजूल खर्च गर्नुको साटो घर परिवार र समाजबाट तिरस्कृत ज्येष्ठ नागरिकहरूको सेवा गर्ने उद्देश्य स्वरूप सानै भए पनि प्रयास गरेको भाषी निवासी विनोद राईले बताउनुभयो। सानै रूपमा भए पनि श्राद्ध तथा ज्येष्ठ नागरिक दिवसका दिन ज्येष्ठ नागरिकहरूसँगै खाना खान पाउँदा खुशी भएको उहाँकी श्रीमती लक्ष्मी राईले बताउनुभयो। यसैबीच आज 28 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पछिल्लो समय ज्येष्ठ नागरिकहरूलाई घर परिवार समाजबाट तिरस्कारको भाव प्रकट भइरहँदा जिउँदा इतिहास अनुभवका खानी र समाजका ऐना त्यसलाई ज्येष्ठ नागरिकहरूको सम्मानमा प्रत्येक नागरिक समाज र राज्यको दायित्व समेटिएको एक रिपोर्ट अबको प्रस्तुतिमा। संसारका हरेक आमा बुवाले सबैभन्दा सुखी र खुशी आफ्ना सन्तानलाई देख्न चाहन्छन्। सन्तान रुदा आँसु पुस्दै अनि सन्तान हाँस्दा अझ हँसाउँदै आफ्ना छोराछोरीलाई हुर्काएका हुन्छन्। आमा बाबुले आफ्नो क्षमता र गक्षरे भ्याएसम्मको शिक्षा दीक्षा दिएर आफ्ना सन्तानलाई सक्षम नागरिक बनाउँछन्। आमा बाबुहरूको सन्तानप्रति केवल एउटै झिनो स्वार्थ रहेको हुन्छ, त्यो हो आफ्ना सन्तानलाई सफल र खुशी देख्ने। समयक्रमसँगै बुवाको पाखुराको बल कम हुन्छ, आमा बुवाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र बुढेसकाल शुरू हुन्छ। उमेर ढल्कदै गएपछि अरूहरूप्रति हुने परनिर्भरता, जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै सन्तानले बुवामालाई वृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएको छ र यो क्रम अझै बढ्दै गएको छ। महिला तथा वृद्ध सेवा केन्द्र बनखेत कञ्चनपुरका अध्यक्ष शारदा चन्द:
ज्येष्ठ नागरिक जुन समाज र घर परिवार मा अवहेलना र घर परिवार र समाज र राज्यले बोझको दृष्टिकोणले हेरेका र आज वास्तवमा ज्येष्ठ नागरिक घरमा पनि छोराबुवालाई गाह्रो भएको, समाजलाई पनि गाह्रो भएको अवस्था आज प्रत्यक्ष हामी देखिरहेका छौँ। हिजोको दिनमा वृद्ध आश्रममा आउने क्रम एकदम न्यून नै थियो भने अहिले वृद्ध आश्रममा बा आमा आउने क्रम बढिरहेको छ। हिजोको दिनमा हाम्रै वृद्ध आश्रममा 16-17 जना बा आमा हुनुहुन्थ्यो भने अहिले तपाईँको 65 जना बा आमाहरू हुनुहुन्छ।
बढ्दै गएको प्रविधि र आधुनिकताका कारण अनुभवका खानी, जिउदा इतिहास, समाजका ऐना, ज्येष्ठ नागरिकहरूलाई नयाँ पुस्ताहरूले खासै चासो दिएको देखिँदैन, जसका कारण ज्येष्ठ नागरिकहरू घर परिवारसँगै समाजबाट पनि तिरस्कृत हुनु परिरहेको अवस्था रहेको छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूलाई घर परिवार तथा समाजमा स्थापित गराउन र तिनीहरूको मान सम्मानका लागि समाजको भूमिका कस्तो हुनु पर्ला त भन्दा नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी यस्तो भन्नुहुन्छ।
यस्तो ज्येष्ठ नागरिकहरूको अनुभवहरू शेयर गर्ने, लिने, छलफल गर्ने माध्यमहरू, चौतारीहरू यस्तो कमी छ। त्यसरी अब यस्तो अभ्यासहरू बढाउनु पर्ने हुन्छ। ज्येष्ठ नारीहरूको विभिन्न टोलहरूमा चाहिँ यो भनौँ सिकाइ ज्ञान छलफल केन्द्र जस्तो बनाउने, त्यहाँ बस्ने, उनीहरूका लागि यस्तो वातावरण बनाइदिने, ज्येष्ठ नागरिकहरूको बस्ने भेटघाट गर्ने थलो त्यहाँ चाहिँ अहिलेको नयाँ युवा पिँढी चाहिँ पनि पुगोस्, होइन, एकअर्कामा अन्तर्क्रिया होस्, पुराना उनीहरूले सिकेका अनुभवहरू अर्को पुस्तालाई हस्तान्तरण गर्ने खालको संरचना बनाउन सक्यौँ भने त्यसले चाहिँ प्रभावकारी हुन्छ।
ज्येष्ठ नागरिकहरू घर परिवार र समाजबाट अपहेलित भएको अवस्थामा उनीहरूको रक्षा र भरण पोषणका लागि राज्यले नै व्यवस्था गर्नुपर्ने कुरामा जोड़ दिनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डाक्टर टेकराज पन्त।
सम्पूर्ण जवाबदेही, जिम्मेवारी, खर्च, पानी व्यवस्था जति पनि हुन्छ, सुरक्षा इत्यादि जे पनि हुन्छ, उनको उपचार खर्च, उनको स्याहार सुधार सम्पूर्ण राज्यले नै गर्नुपर्दछ। वृद्धाश्रमहरू राज्यद्वारा सञ्चालन हुनुपर्छ, तर ती वृद्धाश्रमहरूमा केवल ती बुढाहरू हुनुपर्दछ, बुढाबुढीहरू जसका कि कुनै आफन्तहरू छैनन्, जो निसन्तान छन् अथवा जसको आफ्नो उनको स्याहार सुधार गर्न कोही पनि तत्पर छैनन् भने त्यस्तो व्यक्तिको लागि त वृद्धाश्रम ठिकै हो। तर चाहिँ यो घरमा परिपूर्ण भएका मान्छेहरू, उनैले सम्पत्ति आर्जन गरेको सम्पत्तिमा मौज मस्ती गर्नेहरूले यदि आफ्नो आमा बुवालाई, वृद्ध आमाहरूलाई वृद्धाश्रममा छोड्ने यदि कहीँ प्रयत्न भएको देखिन्छ भने त्यसलाई दण्डनीय अपराध मानिनुपर्छ र कुनै पनि अवस्थामा उनलाई वृद्धाश्रममा आश्रय दिनु हुँदैन जस्तो मलाई लाग्दछ।
समयको प्रवाहमा वर्तमान भूत बनिहाल्छ, अर्थात् आजको युवा पनि भोलि ज्येष्ठ नागरिक पक्कै नै बन्छ। पालोको पैँचो सबैले तिर्नुपर्ने नै हुन्छ। त्यसैले समाजका धरोहर, ज्ञानका ज्ञाता, संस्कृतिका प्रवाहक, ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षण गर्न जरूरी छ। समाचारमा अब पालो भएको छ श्रोता विचारको। पछिल्लो समयमा ज्येष्ठ आमाबुवाहरूलाई वृद्धाश्रममा पठाउने चलन बढ्दै जानुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौं। सुनौ श्रोता विचार।
मेरो नाम शेसिङ धामी हो। हाम्रो नेपाली जुन यो समाज छ अथवा अहिलेको यो सामाजिक अवस्था छ, पारिवारिक अवस्था छ, यो बडो वास्तविक रूपले जटिल छ, होइन। पारिवारिक स्थितिमा आमा बुवा छोराछोरी एकसित बसेर जीवन गुजारा गर्न सक्ने अवस्था पनि छैन वास्तविक रूपमा भन्नुपर्दा। जस्तै नोकरीको सिलसिलामा बाहिर जानै पर्ने, होइन, बाहिर गयो भने उसले नोकरी नगर्यो भने जनजीवन र घर गुजारा नचल्न सक्ने र त्यसले गर्दा पनि उनीहरूले जानै पर्ने र आमा बुवाहरूको वास्तविक रूपमा भन्नुपर्दा बिचल्लिनै पर्ने, त्यो कुरा स्वयं हामी सबै यो सामाजिक रूपमा भोगी छौँ। सम्बन्धित ठाउँमै सबै किसिमको विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कम्पनी, उद्योग धन्दाहरू खोल्यो भने संयुक्त परिवार चाहिँ विघटन नहुन सक्ने हुन्छ र जसले गर्दा वृद्ध आश्रममा पठाउने कुरा पनि न्यून हुन जान्छ र कसैको जीवन पनि मलाई लाग्छ छोराछोरीले आमा बुवालाई छोड्नै पर्छ र वृद्ध आश्रममा पुर्याउनै पर्छ भन्ने नहुन सक्छ। त्यो एउटा बाध्यात्मक परिस्थिति सिर्जना भइरहेछ।
मेरो बुवाले चाहिँ भोगेको त्यो कष्टहरूलाई चाहिँ सम्झेर ती पनि हाम्रो चाहिँ के अरे वृद्धाश्रम गइसकेपछि एउटा तिनीहरूको मनोबल कस्तो हुन्छ भने बच्चा जस्तै भएको हुन्छ, होइन। तिनीहरूलाई आफू बच्चा सन्जेलको व्यवहारलाई मध्यनजर गर्दै तिनीहरूको पनि व्यवहारलाई बुझिकन घरमै चाहिँ कस्तो स्वभावको छ भाषण तिनीहरूलाई तिनीहरूको माग पुरा गर्ने, तिनीहरूको चाहिँ स्याहार सुसार गर्ने अनि चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ विचार गर्नुपर्ने अवस्था देखेको हुनाले हामीले चाहिँ वृद्धाश्रममा छोडेर त्यतिकै चाहिँ तिनीहरूलाई गर्नु भनेको एकदमै अगण्य अपराध हो जस्तो लाग्छ।
मेरो नाम ज्येष्ठ खार्की हो। त्यो राम्रो होइन हजुर, त्यो राम्रो होइन। उसको छोराले पाल्नुपर्छ, धर्म छोरा बुवाले पाल्नुपर्छ। उसलाई हुर्कायो, दुध खुवायो, 10 महिना बोक्यो, उसलाई 8-9 साल हुन्जा ठाउँलाई धेरै पढायो गुडायो, उसले छोडिदिनु भए उसले अब केही घरमा राम्रो हिसाबले पाल्नु पर्यो। त्यसलाई बेच्दै पिन्नु पर्यो, बेच्दै पिन्नु, एकदम भटक्कै आमा बाबालाई छोडिदिने त्यसलाई खुब पिन्नु हो। जेबुले त्यो खानु पर्छ. हामीले दिया हो नि जेबुले त्यो केलाबुले केला सुन्तलाबुले सुन्तला मौसम मिठाई जेबुले त्यही आउँछ.
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार. तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ. समाचारमा पालो भएको छ विश्रामको.
श्री बैजनाथ माध्यमिक विद्यालयमा भर्ना खुल्यो.
सुदूरपश्चिम क्षेत्रमा 2032 सालमा स्थापित अग्रणी शैक्षिक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुरमा शैक्षिक सत्र 2075-76 का लागि सिटीभिटीबाट मान्यता प्राप्त 18 महिने पशु विज्ञान भेटनरी जेटीएफ प्राविधिक एसएलसी का कक्षाहरू सञ्चालन हुने भएकाले समयमै फारम भरी आफ्नो सिट सुरक्षित राख्नु हुन जानकारी गराइन्छ.
आवेदन फारम वितरण असोज 4 गतेदेखि असोज 18 गते दिउँसो 4 बजेसम्म.
प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे.
वर्गीकृत निशुल्क छात्रवृत्ति असोज 20 गते दिउँसो 2 बजे.
परीक्षा केन्द्र श्री वैष्णव पावी नयाँ तिलकपुर भीमदत्त नगरपालिका 3 कञ्चनपुर.
फारम पाइने स्थान श्री बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुर, न्यू शारदा छापाखाना सब्जी मण्डी महेन्द्रनगर र जगन्नाथ पुस्तक पसल गल्ली नम्बर 5 क्याम्पस रोड.
नोट एसईईमा ई ग्रेडले पनि पढ्न पाउनेछन्.
अन्य कुनै पनि विद्यालय वा संस्थाबाट सिटीईबीटी टीएसएलसी का कुनै संकायमा प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई प्रमाण पत्रका आधारमा सिधै भर्ना गर्न सकिनेछ.
सम्पर्क श्री वैष्णव माध्यमिक विद्यालय नयाँ तिलकपुर विष्णु मन्दिर साकेत धाम नजिक.
सम्पर्क नम्बर 98-48-77-85-23, 98-48-720-926 र 98-48-73-80-96.
व्यक्तिको सुन्दरता उसको पहिरनले झल्काउँछ अनि व्यक्तिको व्यक्तित्व पनि पहिरनले नै झल्काउँछ. अझ नारीको सुन्दरतामा झनै निखार ल्याउँछ पहिरनले नै.
सहमत हुनुहुन्छ?
पक्कै पनि. तपाईँहरूको सुन्दरतामा र व्यक्तित्वमा अझ बढी निखार पाउनका लागि कञ्चनपुरमा पहिरन बुटिक खुलेको छ.
महेन्द्रनगरमै पहिलो बुटिक.
लेहेङ्गा, साडी, कुर्ती, गाउन, प्लाजो लगायत लेडिजका आवश्यक लुगा कपडाहरू पाइन्छन्.
साथै इच्छा अनुसार डिजाइन पनि गरिन्छ.
तपाईँको व्यक्तित्व अनुसार तपाईँलाई सुहाउने खालका लुगाहरू उच्च स्तरीय डिजाइनरद्वारा आफै डिजाइन गरेर लगाउन सक्नुहुन्छ. पहिरन बुटिक गली नम्बर 4 महेन्द्रनगर बजार. सम्पर्क नम्बर 98-48-63-60-68, 98-48-720-486.
फेसबुक पेजमा पनि पहिरन बुटिक लगन गर्न सक्नुहुन्छ.
लुगा किन्दा एकपटक पहिरन बुटिकलाई सम्झनुहोस्, लुगा लाउनुहोस् आफ्नो व्यक्तित्व अनुसार.
यस श्री बीणा माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका 8 रैकवार बिचवाको पाली विज्ञान संकायको टीएसएलसी कार्यक्रम अन्तर्गत प्रवेश परीक्षा आवेदन फारम असोज 4 गतेदेखि असोज 18 गतेसम्मको लागि खुला गरिएको बेहोरा सम्पूर्ण अभिभावक एवं विद्यार्थीहरूमा सहर्ष जानकारी गराइन्छ. प्रवेश परीक्षा असोज 20 गते बिहान 7 बजे. सम्पर्क नम्बर 98-48-46-98-92. विद्यालय प्रशासन परिवार श्री बीणा माध्यमिक विद्यालय कृष्णपुर.
विश्रामपछि समाचारमा पुनः स्वागत छ. अब बाँकी खबर. प्रदेश नम्बर 7 पहिलो पटक हुने निर्माण तथा हार्डवेयर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ. कैलाली हार्डवेयर व्यवसाय संघको आयोजनामा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो. असोज 24-25-26-27 गते धनगढ़ीमा हुने प्रदर्शनीको 70% तयारी सकिएको कैलाली हार्डवेयर व्यवसाय संघका अध्यक्ष सुरेन्द्र राठीले जानकारी दिनुभयो. प्रदर्शनीमा नेपाल, भारत र चीनका विभिन्न बहुराष्ट्रिय कम्पनीहरूका 60 स्टल रहनेछन्। त्यसमा 45 स्टलहरू बुक भइसकेका छन्। आवश्यक तयारी पनि धूमधामका साथ भइरहेको धनगढ़ीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ. भवन निर्माणसँग सम्बन्धित सूचना र जानकारी दिनुका साथै घर तथा भवन निर्माणका सबै सामग्री एकै थोरोमुनि राखेर गरिन थालेको, प्रदर्शनी आउन 10 बाँकी रहँदा त्यसको तीव्र तयारीमा जुटेको कैलाली जिल्ला हार्डवेयर व्यवसाय संघका महासचिव कुबेर शाहीले जानकारी दिनुभयो.
डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ. गाउँपालिकाभित्र रहेका अनाथ बालबालिकालाई पढाउने खर्च स्वरूप प्रति महिना 1,500 रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिकाको उक्त निर्णयबाट 3 दर्जन बाल बालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्णु सिंहले बताउनुभयो। भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुरा बाल बालिकाको पढ़ाईमा सहयोग पुग्ने उपाध्यक्ष सिंहको भनाइ छ। गाउँपालिकाले एकल पुरूषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो। 60 वर्ष पुगेका गैर दलित र 50 वर्ष पूरा भएका दलित एकल पुरूषलाई सामाजिक सुरक्षा भत्ता स्वरूपमा प्रति महिना 500 रूपियाँ गाउँपालिकाले दिने निर्णय गरेको छ। एकल महिला मात्र नभई एकल पुरूषलाई पनि समस्या हुने भन्दै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेले बताउनुभयो।
छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रलाई विद्यालयमा नियमित गराउनका लागि असामको चौरपाटी गाउँपालिका दुईका विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ। वैजनाथ माध्यमिक विद्यालय र सिउनी माध्यमिक विद्यालयमा अध्ययनरत 200 छात्रलाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजु गुरूङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो। जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गएकाले स्वास्थ्य कर्मीको पहलमा विद्यार्थीलाई सुरक्षित गर्न र पढ़ाईमा बाधा नहोस् भन्नका लागि प्याड वितरण गरिएको जनाइएको छ। महिनावारी हुँदा छात्र विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढ़ाईमा समस्या भइरहेको महसुस गरेर आफूले व्यक्तिगत रूपमा प्याड उपलब्ध गराएको डाक्टर गुरूङले बताउनुभयो। विद्यालयमा सेनिटरी प्याड वितरण गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले छाउपडीको प्रथालाई अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने बेला आएको समेत बताउनुभयो। महिनावारी भएका बेला विद्यालय आउने छात्रले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरूले पनि थाहा नपाउने सिउनी माध्यमिक विद्यालयका प्रधान अध्यापक रमेश थानुकले बताउनुभयो।
कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रबाट प्रहरीले 3 लाख मूल्य बराबरको अवैध आयुर्वेदिक औषधि बरामद गरेको छ। भारतबाट अवैध रूपमा भित्राइरहेको अवस्थामा आयुर्वेदिक औषधि बरामद गरिएको हो। अस्थायी प्रहरी पोस्ट पुल नजिकबाट औषधि बरामद गरिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो। औषधिको अवैध रूपमा असार पसार गर्दै आएका व्यक्तिहरूबाट पटक पटक गरी विभिन्न प्रकारका 230 बट्टा औषधि बरामद गरिएको पनि जनाइएको छ। अवैध रूपमा औषधि बरामद भएपछि प्रहरीले सीमा क्षेत्रमा चेक जाँचमा कडाई गरेको छ। बरामद औषधिलाई भन्सार कार्यालय गड्डा चौकीमा बुझाइने प्रहरीले जनाएको छ।
कैलालीको धनगढ़ीबाट हसुलियातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा गौरीगंगा नगरपालिका चारकी ईश्वरी बिनाडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि उरीले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर घाइते भएकी बिनाडीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 1025 नम्बरको बस आज गोदावरी नगरपालिकाको बल्मीमा दुर्घटना भएको हो। दुर्घटनामा 10 जना घाइते भएका छन्। उनीहरूको अतरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। उनीहरू खतरामुक्त रहेका छन्। चालक भने फरार रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।
चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयबारे छानबिन गर्न सांसदहरूले माग गरेका छन्। सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले पर्याप्त तयारी बिना नै चिनीमा कोटा तोकिएको बताएका हुन्। समितिको बैठकमा बोल्दै स्वतन्त्र सांसद हृदय त्रिपाठीले केही महिना अघि प्रति किलो 53 रूपियाँ रहेको चिनीको बजार मूल्य 65 पुर्याएको भन्दै पहिला अत्याधिक चिनी आयात गर्न दिएर पछि कोटा तोक्ने सरकारी निर्णयले आशंका जन्माएको धारणा व्यक्त गर्नुभयो। पूर्व आपूर्ति मन्त्री समेत रहेका सांसद लेखराज भट्टले चिनी आयातमा कोटा तोक्ने निर्णय गर्दा ठूलो आर्थिक चलखेल भएको आरोप लाउनुभयो। नेकपाकै अर्का सांसद प्रेम बहादुर राईले सीमा नाकामा रातारात ट्रकका ट्रक चिनी ओसारेर नेपाली ब्राण्डका नाममा प्याकिङ गरेर बजारमा पठाउने काम भइरहेको उल्लेख गर्नुभयो। नेकपा नेता विरोध खतिवडाले चिनीको कोटा तोक्ने निर्णय गरिए पनि किसानले उखुको मूल्य पाउने सुनिश्चित नभएको भन्दै सरकारको विरोध गर्नुभयो। बैठकमा वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले चिनीको आयात अत्याधिक भएकाले आयातमा कोटा तोक्नु परेको धारणा व्यक्त गर्नुभयो।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढ़ी भाड़ा लिए टेलिफोन मार्फत सवारी साधनको नम्बरसहित जानकारी गराउन आग्रह गरेको छ। विभागले गत असोज 7 गते सार्वजनिक यातायातमा 10% भाड़ा बढ़ाएपछि 4 किलोमिटरसम्मको भाड़ा रू 14 तोकिएको छ। 5 किलोमिटरसम्म रू 16, 6 किलोमिटरसम्म रू 17, 8 किलोमिटरसम्म रू 18, 19 किलोमिटरसम्म रू 26 र 19 किलोमिटर भन्दा माथि रू 27 भाड़ा निर्धारण गरिएको विभागले जनाएको छ। विभागले उपत्यका र स्थानीय रूटमा यो भाड़दर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। तोकेभन्दा 1 रूपियाँ मात्रै बढ़ी भाड़ा लिए पनि 5,000 जरिवाना गरिने विभागले जनाएको छ। विभागका प्रवक्ता उपाध्यायले परिचालकले टिकट नदिए पनि सवारी नम्बर सहित विभागको फ्याक्स नम्बर सहित 44 74 922 फोन नम्बर 44 79 69 फोन गरी उजुरी गर्न सकिने जानकारी दिनुभयो।
19 वर्ष मुनिको एसिया कपमा लगातार दोस्रो हार बेहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा भारतसँग 171 रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग 3 विकेटले पराजित भएको हो। समूह एमा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि नेपाल बाहिरिएको हो। सिनियर टिममा जस्तै नेपाली युवा टोलीमा पनि ब्याटिङ नै कमजोर देखियो। नेपालले दिएको 132 रनको सामान्य चुनौती पछ्याउन अफगानिस्तानलाई पनि सहज भने भएन। अफगानिस्तानले 37 ओभर 3 बलमा 7 विकेटको लक्ष्य पूरा गरेको हो। यसअघि बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले 38 ओभर 4 बलमा सबै विकेट गुमाएर 131 रन मात्र बनाएको थियो। पहिलो खेलमा भारतसँग 37 ओभर खेल्दा पनि नेपालले 133 रन मात्रै बनाउन सकेको थियो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
निर्मला पन्तका हत्यारा पक्राउ गर्न माग गर्दै नेपाल विद्यार्थी संघद्वारा आज कञ्चनपुरका सबै शैक्षिक संस्था बन्द।
कैलालीको गोदावरीको जंगल मासेर राजधानी बनाउँदा भविष्यमा प्राकृतिक विपत्ति निम्ति नै खतरा रहेको विज्ञहरूको भनाई।
चाडपर्वलाई लक्षित गर्दै प्रदेश 7 12 स्थानमा नागरिक सहायता कक्ष स्थापना।
कैलालीमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयबारे छानबिन गर्न सांसदहरूको माग।
तोके भन्दा बढी भाडा लिए सवारी साधनको नम्बर सहित जानकारी गराउन विभागको आग्रह।
र 19 वर्ष मुनिको एसिया कपमा लगातार
तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 099-520-574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।